नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
हिजो मतदान भएका मध्ये 119 वटा स्थानीय तहको मतगणना चल्दै प्रारम्भिक विवरणमा ठूला तीन दलबीच मुख्य प्रतिस्पर्धा। राजपा भन्दा फोरम नेपाल धेरै ठाउँमा अघि।
दलका प्रतिनिधिलाई तारबार भित्र छेकेर मतगणना गरिँदै मन्त्री परिषद विस्तारको निर्णय तत्काल सच्याउन सरकारलाई निर्वाचन आयोगको आग्रह।
आज दोस्रो संविधान दिवस, संसदबाटै आजै संविधान कार्यान्वयनसँग सम्बन्धित 5 वटा विधेयक पारे।
म्यानमारमा नेतृत्व सुकीलाई राष्ट्रसंघीय महासभामा सहभागी हुन दबाव बढ्दो। रोहिङ्ग्या समुदायमाथिको दमनबारे जवाफ दिनु पर्नेमा विश्व समुदायको जोड़।
र अभ्यास खेलमा नेपाली क्रिकेट टीमद्वारा भारतीय क्लब पराजित। इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दै।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082562601, 98578335990, 98578335984।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियर र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
हिजो चुनाव भएका प्रदेश नम्बर 2 का 135 वटा स्थानीय तहमध्ये 119 ठाउँमा मतगणना भइरहेको छ। विभिन्न कारणले 17 वटा स्थानीय तहको गणना शुरू हुन नसकेको र ती ठाउँमा मतगणनाको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ। केही ठाउँमा वडा तहको अन्तिम नतिजा आइरहेको छ। प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ। यी तीन दललाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेद्वारले पछ्याइरहेका छन्। सप्तरीको राजविराज नगरपालिकाको वडा नम्बर 15 मा राष्ट्रिय जनता पार्टीका वडा अध्यक्षका उम्मेद्वारको निधन भएकाले त्यहाँ पर्सि मात्रै मतदान हुँदैछ। चुनावको मतगणना भइरहेका ठाउँमा दलका प्रतिनिधिहरूलाई तारबारले घेरेर राखिएको छ। प्रतिनिधिले मतपत्र च्यात्न सक्ने भएकाले उनीहरूलाई जालीभित्र राखेर मतगणना गर्नु परेको निर्वाचन कार्यालयहरूले जनाएका छन्। यसैबीच मतगणनाको पछिल्लो विवरणबारे जानकारी गराउनका लागि पर्साबाट उज्यालो सहकर्मी केसी लामिछाने टेलिफोन सम्पर्कमा हुनुहुन्छ। केसीजी, पछिल्लो विवरण तपाईँसँग के छ वीरगंज महानगरपालिका सहित पर्साको?
वीरगंज महानगरपालिकाको मतगणना अहिले पनि वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी छ। वीरगंज महानगरको वडा नम्बर 1, 2, 32 र 31 यी 4 वटा वार्डको मतगणना भइरहेको छ। यी कुनै पनि वार्डको अन्तिम परिणाम आइसकेको छैन। अहिले प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक परिणामका आधारमा राष्ट्रिय जनता पार्टी ले 93 मत ल्याएर अग्रस्थानमा अग्रता हासिल गरिरहेको छ। उपमेयरमा पनि राजपाले 89 मत ल्याएर अगाडि स्थानमा रहेको छ। त्यस्तै संघीय समाजवादी फोरमले 56 मत ल्याएको छ, दोस्रो स्थानमा ऊ रहेको छ। नेपाली कङ्ग्रेस र नेकपा एमाले 45-45 मत प्राप्त गरेका छन्। यसरी अहिले यो प्रारम्भिक मतपरिणाम वीरगंज महानगरको बाहिर आएको छ। र अहिले केही क्षण अगाडि पर्साको पटेरवा सुगौली गाउँपालिकाको वडा नम्बर 2 गादीबाट नेपाली कङ्ग्रेसका विजय गैरे 856 मत ल्याएर निर्वाचित हुनुभएको कुरा आएको छ।
यो
वडा अध्यक्षको रूपमा त्यो पटेरवा सुगौली गाउँपालिकामा योभन्दा अगाडि नेकपा एमाले अग्रता हासिल गरिरहेको थियो। अहिले 256 मत बढी ल्याएर कङ्ग्रेसले अग्रता हासिल गरेको कुरा आएको छ। त्यसै गरी पर्सागढी नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ। त्यहाँ एक र दुईको परिणाम आएको छ, अरू आएको छैन। बौद्रमाई नगरपालिकामा राजपाले अग्रता हासिल गरेको छ, पोखरियामा संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ, खिपरमाई लगायत अन्य गाउँपालिकाको प्रारम्भिक परिणाम पनि सार्वजनिक भएको छैन, थोरीमा माओवादी केन्द्रको अग्रता कायमै छ, बिन्दवासिनीमा नेकपा एमालेको अग्रता कायमै रहेको छ, जीरा भवानी गाउँपालिकामा पहिला लोकतान्त्रिक फोरमको अग्रता थियो, अहिले नेपाली काङ्ग्रेसले अग्रता हासिल गरेको छ, पर्सा जिल्लामा रहेका 14 स्थानीय तहमा यो प्रारम्भिक रुझानमा अग्रताको हिसाबले हेर्दा काङ्ग्रेसले बल्ल एउटा गाउँपालिकामा अग्रता हासिल गरेको छ। अहिलेसम्मको पछिल्लो परिणाम चाहिँ यस्तो छ।
यो वीरगंजको गणना चाहिँ अलिकति ढिलो भएको जस्तो लाग्यो, दिउँसो 2:30 बजेतिरदेखि मतगणना सुरु भएको थियो, अहिले भर्खरै 90-93 जति मत पाइरहेका छन् भन्दा अलिक ढिलो गणना भइरहेको हो, त्यस्तो केही पाउनु भएको छ?
वीरगंजमा मतगणनाको सुरुवात नै ढिलो भयो, त्यसमा सिसी क्यामेरा जडान गरेर मतगणना गर्ने कुरामा बहसहरू भए, बिहान 11:30 बजे यो गर्ने मतगणना सुरु गर्ने भनेर दलहरूले सर्वदलीय मिटिङमा निर्णय गरे पनि पछिल्लो क्रममा पछि 2:15 को हाराहारीमा आएर मात्रै मतगणना सुरु भयो। अहिलेको चरणमा 3 ठाउँमा मतगणना कार्य भइरहेको छ, तर मतगणना कार्यका निम्ति 11 ठाउँ तयार पारिएको छ, सिसी क्यामेरा जडित छ, सिसी क्यामेराको जडानमा 11 ठाउँमा भोलिदेखि 11 ठाउँमा गर्ने निर्वाचन जिल्ला निर्वाचन कार्यालयले तयारी गरेको बताएको छ। त्यो हुँदाखेरि मात्रै यो अलिक छिटो मतपरिणाम अलिक छिटो आउने देखिन्छ। अहिले चाहिँ 3 ठाउँमा मात्रै 4 वडाको मतगणना भएको हुनाले 4 वडाको मतगणना सुरु भएको हुनाले यो ढिलो जस्तो देखिएको छ।
हुन्छ केसीजी, तपाईँलाई जानकारीका लागि धेरै धेरै धन्यवाद। फेरि पनि हामी सम्पर्कमै रहनेछौँ। पर्साबाट उज्यालो सहकर्मी केसी लामी छाने हुनुहुन्थ्यो। पर्सापछि अब लागौँ 12 तर्फ, त्यहाँबाट उज्यालो सहकर्मी जयनारायण यादव पनि टेलिफोन सम्पर्कमा हुनुहुन्छ। जयनारायणजी,
लक्ष्मणजी,
तपाईँसँग चाहिँ 12 को पछिल्लो विवरण के छ?
लक्ष्मी, 12 को 16 स्थानीय तहमा मतगणना सुरु भइसकेको छ र कलैयाउत महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। संघीय समाजवादी फोरम नेपालका प्रमोद गुप्ताले 128 मत ल्याएर अग्रता लिइरहनु भएको छ भने नेकपा एमालेका विनोद शाहले 88 मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ। नेपाली काङ्ग्रेसका राजेश राय यादवले 63 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी जितपुर सिमराउत महानगरपालिकाको कुरा गर्ने भने त्यहाँ नेकपा एमाले अग्रता लिएको छ। नेकपा एमालेका कृष्ण पौडेलले 1046 मत ल्याएर अग्रता लिइरहनु भएको छ भने नेकपा माओवादी केन्द्रका रागन पौडेलले 780 मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ। र त्यहाँ जितपुर सिमराउत महानगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेद्वार कृष्ण भरत सिंहले 713 मत प्राप्त गर्नुभएको छ। र समग्रमा 12 रहेर 16 स्थानीय तह छन्। यी 16 स्थानीय तहको कुरा गर्ने भने नेपाली काङ्ग्रेस 5 स्थानीय तहमा अग्रता लिइरहेको अवस्था छ। अहिले नेकपा एमाले 3 अग्रता लिइरहेको छ, राष्ट्रिय जनता पार्टीले 3 अग्रता लिइरहेको छ भने संघीय समाजवादी फोरमले 2 अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले 1 ठाउँमा अग्रता लिइरहेको छ। 2 ठाउँको नतिजा अझै प्राप्त हुन सकेका छैन लक्ष्मणजी। र 12 को दिउँसो 12 बजेदेखि एउटा बाह्रगढी गाउँपालिकामा मतगणना रोकिएको छ, अहिलेसम्म सुचारू हुन सकेको छैन। त्यहाँ स्थिति साम्य पार्नु छलफल भइरहेको छ, साँझ केही तनाव भएको थियो।
त्यहाँ चाहिँ मतपत्र च्यात्न खोजिएको भनेर मतगणना रोकिएको भन्ने कुरा थियो?
होइन लक्ष्मी, त्यहाँ मत पेटिकाको सिल तोड्दाखेरि सिल काट्दाखेरि नेकपा माओवादी केन्द्रका प्रतिनिधि सरोज ठाकुरले हाम्रो प्रतिनिधि त्यहाँ अनुपस्थित हुँदा किन काटियो भनेर विवाद झुकिनु र त्यो विवाद झुकेपछि त्यो विवादको कारण स्थगित भएको छ मतगणना। अझै स्थगित रहेको छ, बाहिर नेकपा माओवादीका कार्यकर्ताहरू जम्मा भएर होला गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ र साँझ त्यसतर्फ बाह्रको प्रहरी परीक्षक राजकुमार बैदवारको टोली गएको भनेर प्रमुख जिल्ला अधिकारी विजय नारायण महानन्दरले जानकारी गराउनु भएको छ। बाह्रको अवस्था यो छ र दुईवटा उपमहानगरपालिकामा र अरू स्थानीय तहमा पनि अलिकता ढिलो मतगणना भइरहेको गुनासो मतदाताहरूले गर्नुभएको छ। विशेष गरी 2 उपमहानगरपालिका कलैया उपमहानगरपालिका र जितकृष्ण राउत महानगरपालिकामा अझै टोली खप्नुपर्ने माग चाहिँ उहाँहरूले गरेर गर्नुभएको छ यहाँको मतदाताहरू छिटो परिणाम घोषणा गर्न माग गर्नुभएको छ सलक्ष्मी बाराको अवस्था यही रहेको छ।
हुन्छ जयनारायणजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद जानकारीका लागि। थप विवरण हामी लिइरहनेछौँ। यसपछि लागौँ धनुषातर्फ। धनुषाबाट उज्यालो सहकर्मी शैलेन्द्र महतो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शैलेन्द्रजी
हजुर,
धनुषाको जनकपुर धाम उपमहानगरपालिका सहित अरू स्थानीय तहमा मतगणनाको पछिल्लो विवरण के कस्तो छ, तपाईँले के पाउनु भएको छ?
जनकपुर उपमहानगरपालिकाको एक घण्टा अगाडि चाहिँ सार्वजनिक विवरण अनुसार 400 मतगणनासम्म अहिलेसम्ममा राजपा नेपालले अग्रता लिएको छ। राजपा नेपालका मेयर पदका उम्मेद्वार लालकिशोर शाहले 224 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी राजपा नेपालबाट उपमेयर पदकी उम्मेद्वार रीता झाले 133 मत पाउनुभएको छ। र त्यसै गरी दोस्रो स्थानमा नेपाली काङ्ग्रेस रहेको छ। नेपाली काङ्ग्रेसबाट चाहिँ मेयर पदका उम्मेद्वार मनोज शाहले 99 मत पाउनुभएको छ। त्यसै गरी लीलम कर्ण उपमेयरका उम्मेद्वार हुनुहुन्छ नेपाली काङ्ग्रेसबाट, 74 मत प्राप्त गर्नुभएको छ। र अरू चाहिँ तथ्याङ्कहरू आएको छैन, यति हो। खास गरी यहाँ चाहिँ नेपाली काङ्ग्रेस र राजपा नेपालबीच पहिलेदेखि नै कडा प्रतिस्पर्धा हुने चाहिँ भनिएको थियो, त्यसै अनुसार चाहिँ नतिजा पनि त्यसरी नै आइरहेको छ।
अनि अरू स्थानीय तहको कुरा चाहिँ,
र यहाँ चाहिँ धनुषामा 18 स्थानीय तहको छ, र धनुषाको 18 स्थानीय तहमध्ये म कहाँ चाहिँ 10 तहको नतिजा छ, जहाँ चाहिँ म सरसर्ती भन्न चाहन्छु कि त्यहाँ चाहिँ कसले अग्रता लिइरहेको छ। जसरी जनकपुर महानगरपालिकामा राजपाले अग्रता लिइरहेको छ, त्यसै गरी मिथिला नगरपालिका जो चाहिँ नेपाली काङ्ग्रेस माओवादी केन्द्रको चाहिँ गठबन्धन त्यहाँबाट चाहिँ उम्मेदवार दिएको छ, गठबन्धन गरेर त्यहाँ चाहिँ नेकपा एमाले अग्रता लिएको छ हरिनारायण महतोले। त्यसै गरी सबैला नगरपालिकामा माओवादी केन्द्र अगाडि रहेको छ, र विदेह नगरपालिकामा चाहिँ काङ्ग्रेसले अग्रता लिएको छ। त्यसै गरी हंसपुर नगरपालिकामा संघीय समाजवादी फोरम, त्यसै गरी क्षीरेश्वरनाथ नगरपालिकामा संघीय समाजवादी फोरम, कमलामाई नगरपालिकामा संघीय समाजवादी फोरम, नगरायण नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ। त्यसै गरी धनौजी गाउँपालिकामा राजपा नेपाल अगाडि रहेको छ भने बटेश्वर गाउँपालिकामा पनि नेपाली काङ्ग्रेस अगाडि रहेको छ।
हुन्छ शैलेन्द्रजी, तपाईँलाई पनि जानकारीका लागि धेरै धेरै धन्यवाद। जनकपुर लगायत धनुषाका स्थानीय तहको पछिल्लो विवरण बारे जानकारी दिँदै हुनुहुन्थ्यो उज्यालो सहकर्मी शैलेन्द्र महतो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मतगणनाको पछिल्लो विवरण सहित अरू खबरको सिलसिला पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712-44-45-713।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले हिजो मतदान भएका मध्ये 119 स्थानीय तहको मतगणना चल्दै प्रारम्भिक विवरणमा ठूला तीन दल बीच नै मुख्य प्रतिस्पर्धा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सर्लाहीका 20 स्थानीय तहमध्ये 4 राष्ट्रिय जनता पार्टी राजपा नेपालले अग्रता लिएको छ। सर्लाहीको मलंगवा नगरपालिका, चक्रघट्टा, ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकामा राजपाले अग्रता लिएको हो। नेपाली कांग्रेसले धनकौल र कौडेनी गाउँपालिका तथा बलरा नगरपालिकामा अग्रता लिएको छ भने माओवादी केन्द्रले बागमती नगरपालिका र विष्णु गाउँपालिकामा अग्रता लिएको छ। यस्तै नेकपा एमाले ईश्वरपुर, लालबन्दी र हरिवन नगरपालिकामा अग्रता लिएको छ भने बर्थवा नगरपालिकामा भने संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ। यस्तै सप्तरीका 18 स्थानीय तहमध्ये 17 मतगणना भइरहेको छ। 9 नगरपालिका र 9 गाउँपालिका रहेको सप्तरीमा मतगणना चलिरहेकोमा सप्तकोशी नगरपालिकामा एमाले अगाडि छ भने तिलाठी कोइलाडी गाउँपालिकामा राजपाले अग्रता लिएको छ। अरू स्थानीय तहमा पनि मतगणना चलिरहेको छ तर उम्मेद्वारको ज्यान गएपछि राजविराज नगरपालिकामा मतगणना शुरू हुन सकेको छैन। वडा नम्बर 15 असोज 5 गते मतदान भएपछि त्यसै दिन मतगणना शुरू हुनेछ। यस्तै रौतहटका सबै 18 स्थानीय तहमा मतगणना चलिरहेको छ। रौतहटमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले बीच प्रतिस्पर्धा भइरहेको छ। 5 स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिएको छ भने 3 नेपाली कांग्रेस तथा 2 एमाले अग्रता लिएको छ। अरू स्थानीय तहमा राजपा र संघीय समाजवादीका उम्मेद्वारले अग्रता लिएका छन्। यसैबीच रौतहटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा 2 घाइते भएका छन्। नेपाली कांग्रेसका कार्यकर्ताले मतगणना स्थलमै एमालेका उम्मेद्वार सहित 2 आक्रमण गरी घाइते बनाएका छन्। वृन्दावन नगरपालिकाको मतगणना चलिरहेका बेला मतगणना स्थलमा जान खोजेका एमाले सांसद रामकुमार भट्टराईलाई कांग्रेस कार्यकर्ताले रोकेपछि झडप भएको हो। यस्तै महोत्तरीका सबै 15 स्थानीय तहमा चलिरहेको मतगणना मध्ये सार्वजनिक 2 स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। बर्दीवास नगरपालिका र समसी गाउँपालिकामा कांग्रेसले अग्रता लिएको हो।
यसैबीच निर्वाचन आयोगले मन्त्री परिषद विस्तार गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ। हिजो 2 राज्य मन्त्री थप गर्ने कामले चुनावको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित भएको भन्दै तत्काल यो निर्णय सच्याउन आयोगले सरकारलाई आग्रह गरेको हो। आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति निकालेर निर्णय सच्याउन सरकारलाई आग्रह गर्नुभएको हो। आचार संहिता जारी भइसकेको अवस्थामा मन्त्री परिषद विस्तार गर्दा निर्वाचन आचार संहिता प्रतिकूल हुने भएकाले मन्त्री परिषद विस्तार गर्ने निर्णय सच्याउन विज्ञप्तिमा भनिएको छ। आयोगले गएको भदौ 26 गते पनि निर्वाचन आचार संहिता विपरीत हुने भन्दै मन्त्री परिषद विस्तार नगर्न सरकारलाई आग्रह गरेको थियो तर सरकारले त्यसको व्यवस्था गर्दै हिजो 2 राज्य मन्त्री थप गरेको हो।
आज दोस्रो संविधान दिवस मनाइएको छ। संविधान सभाबाट संविधान जारी भएको दिनको सम्झनामा असोज 3 गतेलाई संविधान दिवसका रूपमा मनाइन्छ। दिवसको अवसरमा काठमाडौँको टोडीखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख सहित उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनुभयो। संविधान जारी भएपछि अघोषित नाकाबन्दी गरेको भारतले 2 संविधान दिवसको दिनमा शुभकामना सन्देश पठाएको छ। दिवसको अवसरमा अहिले सरकारी कार्यालय तथा स्थानीय तहका कार्यालयमा दीप प्रज्वलन गरिएको छ। संविधान जारी भएको 2 यसको कार्यान्वयन प्रक्रिया पनि अघि बढ़ेको छ। सरकारलाई आउँदो माघ 7 गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सक्नुपर्ने संवैधानिक बाध्यता रहेकोमा स्थानीय तहको चुनाव पूरा भएको छ। सरकारले मंगसिरमा संघ र प्रदेशको चुनाव गर्ने भन्दै यसको तयारी पनि शुरू गरिसकेको छ। संविधान संशोधनको माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी राजपाले पनि तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिएपछि संविधान कार्यान्वयन अघि बढ़ेको छ।
यसैबीच व्यवस्थापिका संसदले आज एकै दिन नयाँ संविधान कार्यान्वयनसँग सम्बन्धित 5 शिक्षा ऐन 9 संशोधन सम्बन्धी एउटा गरी 6 विधेयक पारित गरेको छ। रूपान्तरित संसदको अवधि 1 मात्रै बाँकी रहेको र यही बीचमा दशैं, तिहार, छठ जस्ता चाड पर्ने भएपछि संसदले आज एकै दिन 6 विधेयक पारित गरेको हो। दिउँसो 3 शुरू भएको संसद बैठक अहिले पनि चलिरहेको छ। भोलिदेखि सभामुख ओन्सरी घरती, रूस र श्रीलंकाको भ्रमणमा जाने भएकाले पनि हतार हतार एकै दिन विधेयक पारित गरिएको हो। संसदले निकै प्रतीक्षाको विषय बनेको स्थानीय सरकार सञ्चालन विधेयक 2074 पारित गरेको छ। यो विधेयक पारित भएसँगै कानूनको अभावमा अल्बनीले आएका स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई काम गर्न बाटो खुलेको छ। यस्तै संसदले थारू आयोग, मुस्लिम आयोग, केही नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सहकारी विधेयक पारित गरेको हो। अस्थायी शिक्षकको माग सम्बोधन गर्न ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक पनि पारित भएको छ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा सुशासन र पारदर्शिताको माग गर्दै आएका डाक्टर गोविन्द केसीले 12 पटक अनसन बस्ने घोषणा गर्नुभएको छ। माफियालाई सहयोग गर्ने खालको चिकित्सा शिक्षा ऐन पारित गर्ने साँठगाँठ भइरहेको आरोप लगाउँदै डाक्टर केसीले यही असोज 20 गतेदेखि अनसनसहित संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो। डाक्टर केसीले यसपटक माथेमा प्रतिवेदन तथा डाक्टर केसीका सुझाव अनुरूप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेडिकल माफियासितको मतमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा 10 लाख बढ़ी शुल्क अवैध रूपमा निर्धारण गर्ने काठमाण्डु विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवी चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानबिन र कार्यवाही गरिनुपर्ने चार बुधे माग अघि सार्नु भएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निरौला बन्धुहरूलाई सूचना, यही असोज 5 गते बिहान 8 बजे निरौला बन्धु सेवा समाज काठमाडौँको सुकेधारा निलो पुलमा रहेको आफ्नै भवनमा दशैंको जमरा राख्ने तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेकाले सम्पूर्ण निरौला बन्धुहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। निरौला बन्धु सेवा समाज काठमाडौँ।
सुनिश्चित बाल अधिकार नयाँ नेपालको पूर्वाधार।
भोलिको योजना सफल बनाउन आज बाल बालिकाको अधिकार सुनिश्चित हुनुपर्छ।
बाल श्रमिकलाई हेला होइन, माया गरौं।
जोखिम अवस्थामा कार्यरत इटाभट्टका बाल श्रमिकहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको संरक्षणका लागि पहल गरौं।
कन्सर्न नेपाल।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043068, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रधानमन्त्री शेरबहादुर देउबा संयुक्त राष्ट्रसंघको 72 महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री देउबाले आउँदो शनिबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउबाले शनिबार नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था उचित नहुने दावी गर्नुभएको छ। काठमाडौँमा भएको एउटा कार्यक्रममा उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालको हितमा नहुने दावी गर्दै यसको पक्षमा अभिव्यक्ति नदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह पनि गर्नुभयो।
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसपटक 330 प्रादेशिक निर्वाचन क्षेत्रमा गर्ने भएको छ। 2033 सालमा प्रवासबाट स्वदेश फर्किएपछि कांग्रेस नेता बीपी कोइरालाले शुरू गरेको यो परम्परालाई यसपटक 330 प्रादेशिक चुनाव क्षेत्रमा आयोजना गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गर्ने भएको छ। त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगंज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने विषयमा भारतसँग द्विपक्षीय छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको 90% काम सकिएको छ। 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको सुरुङ बनाएपछि 90% काम सकिएको आयोजनाले जनाएको छ।
नेपाल चीन सड़क यातायात सम्झौता संशोधन गरी सीमा जोड़िएका 13 नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनिया राजदूत लगायत अधिकारीसँग यी नाका खोल्ने बारे प्रस्ताव गर्नुभएको हो।
बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न कालोपत्री गरिने भएको छ। आउँदो असारभित्र विमानस्थल कालोपत्री गर्ने लक्ष्यसहित माटो काट्ने काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसैबीच नेपालगंज विमानस्थलमा उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ।
मेरो पनि भन्नु छ।
आज संविधान दिवस। नेपालको संविधान जारी भएको 2 वर्ष पूरा भएको अवसरमा हामीलाई धेरै प्रतिक्रिया आएका छन्।
फेसबुकमा श्री सन्त नाम राखेका साथीले आफ्नो विचार कविता मार्फत व्यक्त गर्नुभएको छ। देशले मुहार फेर्छ भन्थे संविधान बनेपछि, निमुखालाई हेर्छ भन्थे संविधान बनेपछि, पहिले पहिले अपहेलित हुनुपर्ने जनतालाई नेताले नि टेर्छन् भन्थे संविधान बनेपछि, जाति लिंग धर्म बीचको भेदभावलाई हटाउँदै एउटै पर्खालले घेर्छ भन्थे संविधान बनेपछि, गाउँ शहर सबैतिर विकासको लहर ल्याई समानताले बेर्छ भन्थे संविधान बनेपछि।
बीपीएस पौडेल संविधान दिवसको शुभकामना दिँदै भन्नुहुन्छ, सबै नागरिकको आवश्यकतालाई मध्यनजर गरी काम गरियोस्, रोजगारीका लागि परदेशीका युवालाई नेपालमै रोजगारी मिलोस्।
युवराज कणेलको भनाई छ, विकासको लहर आओस्, गणतन्त्र दुबोजै मौलाओस्। स्थानीय चुनावले नागरिकको हितमा काम गर्ने जनप्रतिनिधि चुनिएका छन्, सबैले नागरिकका लागि काम गरून्, संविधानको कार्यान्वयन होस्।
अनि सर्लाहीको डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको बारे राजु खनाल भन्नुहुन्छ, मतपेटिका र बिरामी उत्तिकै महत्वपूर्ण छन्, राज्यको ढुकुटी थियो र त अहिले मतपेटिका हेलिकप्टरबाट झिकाइयो, तर त्यही ठाउँको गरीब नागरिक बिरामी परे के गर्ने, त्यसैले शहरमा अनावश्यक भन्दा गाउँमा अत्यावश्यक विकासको खाँचो छ, सम्बन्धित निकायको ध्यान छिट्टै पुगोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। म्यानमारका राज्य सल्लाहकार एवं विदेश मन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन दबाव बढ्दै गएको छ। सुकीले महासभामा आफ्नो उपस्थिति रद्द गरेको जानकारी म्यानमार सरकारले गराएको थियो। पछिल्लो समय रोहिङ्गा समुदायमाथि भएको दमनको विश्वभर आलोचना भएपछि उहाँले महासभाको सहभागिता नै रद्द गर्नुभएको हो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा छलफल हुने यो विषयमा नेत्री सुकीले उपस्थित भएर जानकारी गराउनुपर्ने दबाव अन्तर्राष्ट्रिय रूपमै बढ्दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले अभ्यास खेलमा भारतको डिन्डिगुल ड्रागन्स क्लबलाई 153 रनले हराएको छ। सोमपाल कामीले 66 रन बनाए भने वसन्त रेग्मीले नट आउट 56 रन बनाएपछि पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 216 रन जोडेको थियो। 217 रनको लक्ष्य पछ्याएको डिन्डिगुलले 35 ओभर 3 बलमा 63 रन मात्रै बनाउन सक्यो। नेपालका सागर पुनले 3 तथा ललित भण्डारी र सुशील कर्णेलले समान 2-2 विकेट लिए। आउँदो असोज 27 र 29 गते हङकङसँग खेल्न लागेको नेपाल अभ्यास र प्रशिक्षणका लागि भारत गएको हो।
र इङ्ल्याण्ड र वेस्ट इण्डिज बीचको पहिलो एक दिवसीय क्रिकेट अहिले चलिरहेको छ। इङ्ल्याण्डको वर्ल्ड ट्राफोर्डमा पानी परेपछि 42 ओभरमा छुट्याइएको यो खेलमा वेस्ट इण्डिजले पहिलो ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 18 ओभरको खेल सकिँदा वेस्ट इण्डिजले 2 विकेट गुमाएर 91 रन बनाएको छ। क्रिस गेलले 37 रन बनाएर आउट भएका छन् भने अहिले होप 28 र स्यामुएल्स 13 रन बनाएर खेलिरहेका छन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हिजो मतदान भएका मध्ये 119 वटा स्थानीय तहको मतगणना चल्दै प्रारम्भिक विवरणमा ठूला तीन दलबीच मुख्य प्रतिस्पर्धा।
दलका प्रतिनिधिलाई तारबार भित्र छेकेर मतगणना गरिँदै मन्त्री परिषद विस्तारको निर्णय तत्काल सच्याउन सरकारलाई निर्वाचन आयोगको आग्रह।
आज दोस्रो संविधान दिवस, संसदबाट आजै संविधान कार्यान्वयनसँग सम्बन्धित 5 वटा विधेयक पारित।
म्यानमारमा नेत्री सुकीलाई राष्ट्रसंघीय महासभामा सहभागी हुन दबाव बढ्दो। रोहिङ्ग्या समुदायमाथिको दमनबारे जवाब दिनुपर्नेमा विश्व समुदायको जोड।
र अभ्यास खेलमा नेपाली क्रिकेट टीमद्वारा भारतीय क्लब पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।